قیامت
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم
السلام. اللہ تبارک و تعالیٰ نے ایک اور عظیم الشان طاعت جمعہ اور جمعے کی نماز میں حاضر ہونے کا شرف عطا فرمایا. بڑی خوشی محسوس ہوتی ہے کہ اللہ تبارک و تعالیٰ نے مجھے آپ جیسے دوست اور محب عطا فرمائے. میں کل رات کو دبئی میں تھا اور وہاں پر حافظ صاحب کے اصرار پر جو ہے مجھے یہاں حاضر ہونا پڑا، لیکن بڑی خوشی کی بات ہے، میں اپنا احسان نہیں جتا رہا. مجھے خوشی ہوتی ہے اپنے دوستوں سے مل کر کے، بھائیوں سے مل کر کے. اللہ تبارک و تعالیٰ اس محبت کو قائم رکھے اور اس محبت کو بڑھائے. کہ نبی کریم صلی اللہ تعالیٰ وسلم کے ارشاد ہے کہ جب ایک مومن بندہ اپنے بھائی سے ملتا ہے، خوشی کے ساتھ ملتا ہے، تو اس کے اور اس کے بھائی دونوں کے گناہوں کو اللہ تبارک و تعالیٰ معاف فرما دیتا ہے. یہ خوشی اور محبت کا تعلق جب دو مومنوں میں ہے جو برابر ہیں، تو ان کے آپس کے ملنے کے فیض و برکات یہ ہے کہ دونوں کے گناہ جھڑ جاتے ہیں. تو جب ہم جیسا ادنا کسی اعلیٰ مرتبہ مومن سے ملتا ہے تو اس کا کیا حاصل ہوگا، کیا فیض و برکات حاصل ہوں گے، یہ ہمارے رحم و گمان میں بھی نہیں آ سکتے. صدق اللہ العظیم وصدق رسوله النبی الکریم ونحن على ذلك لمن الشاهدین والشاکرین والحمد للہ رب العالمین. جو آیت کریمہ آپ کے سامنے تلاوت کی، اس کے تحت کچھ عرض کروں اس سے قبل اللہ تبارک و تعالیٰ سے دعا ہے کہ مجھے حق کے نیک توفیق عطا فرمائے اور ہم سب کو حق سن کر اسے قبول کرنے اور اس پر عمل کرنے کی توفیق عطا کرے. گیارہویں شریف کا مہینہ ہے. سرکار دو عالم صلی اللہ تعالی وسلم کے شہید بیٹے حضرت سیدنا شیخ عبد القادر جیلانی غوث اعظم مثنوی رضی اللہ تعالی عنہ کا یہ مہینہ، گیارہویں شریف والا مہینہ، آپ کے وصال کا، آپ کے اللہ تبارک و تعالی سے ملاقات کا مہینہ. ہم عرس شریف اس لیے نہیں مناتے کہ کوئی بزرگ اس دنیا سے چلا گیا یا کوئی بزرگ کی موت کا دن آ گیا. ہم عرس اس لیے مناتے ہیں کہ جس سے ہمارے ولی کی اصل محبت تھی، دنیا میں جس کے لیے وہ تڑپتے تھے اور روحانی طور پہ جس سے ملاقات ان کی ہوتی رہتی تھی، خواب میں ہوتی رہتی تھی یا خلوت میں ہوتی رہتی تھی یا سجود میں ہوتی رہتی تھی، تو ان کو ان کا مقصد جو ہے اس تاریخ کو حاصل ہو گیا ہے کہ ان کی حقیقتاً جو ہے اللہ تبارک و تعالیٰ کے ساتھ ملاقات ہو گئی، لکھا ہو گئی. اللہ تبارک و تعالیٰ کا ارشاد ہے، اس میں کہا کہ آخر میں اللہ تبارک و تعالیٰ کا ارشاد ہے کہ جو کوئی اللہ تبارک و تعالیٰ سے ملاقات کرنے کا متمنی ہے، چاہتا ہے، یقین رکھتا ہے کہ مجھے اللہ سے ملنا ہے، تو اسے چاہیے کہ اللہ تبارک و تعالیٰ کی عبادت اس طرح کرے کہ اس کے ساتھ کسی اور کو شریک نہ کرے اور اچھے اعمال کرے. لہذا ایسے کرنے والے کو اللہ تبارک و تعالیٰ اپنی ملاقات کا شرف عطا فرمائے گا. تو جب انسان کا وہ لاسٹ دن آتا ہے، آخری دن آتا ہے اس دنیا میں، تو سرکار جو عالم صلی اللہ تعالیٰ وسلم کا ارشاد ہے کہ اللہ کے جو محبوب ہوتے ہیں وہ اس آخری دن کا انتظار کرتے ہیں، آخری دن کا انتظار کرتے ہیں کہ کب اس دنیا سے وہ پل کو پار کریں گے کہ جس طرف اللہ تبارک و تعالیٰ کا دیدار نصیب ہوگا، جس طرف اس پل کو پار کرنے کے بعد اللہ تبارک و تعالیٰ دیدار نصیب ہوگا، اس سے ملاقات نصیب ہوگی. اسی لیے جب مومن بندہ مر جاتا ہے، جب دفن کر دیا جاتا ہے، تو فرشتے جب اس کو خوشخبری سناتے ہیں تو اس کو کہتے ہیں کہ نم کما نومت العروس، اس طرح سو جا جس طرح دولہا سوتا ہے، خوشی کے طور پہ سوتا، یعنی جسم کو سلا دیتے ہیں لیکن اس کی روح جو ہے وہ نہیں سوتی، اس لیے کہ اس کو تو خوشی محسوس کرتی ہے ہمیشہ کے لیے. تو یہ اس کا مفہوم ہے اور اسی کے ذمن میں انشاءاللہ کچھ آگے عرض کروں گا. لیکن سیدنا غوث اعظم مصغیر رضی اللہ تعالیٰ عنہ یا ان سے ان کے جیسے دوسرے اولیاء اللہ جو ہیں اور انبیاء علیہ السلام ہیں ان کا ہم وسیلہ تلاش کرتے ہیں, ان کا ہم وسیلہ تلاش کرتے ہیں. تو وسیلہ تلاش کرنے پر بہت ساری جو ہے اعتراض کیے جاتے ہیں, حالانکہ اللہ تبارک و تعالیٰ خود یہ ارشاد فرماتا ہے یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ وجاہدوا فی سبیلہ لعلکم تفلحون. اس کا آخر کا ترجمہ میں آپ کو سمجھا سکتا ہوں کہ اے ایمان والے, یا ایھا الذین آمنوا, پکارتا ہے اللہ تبارک کہ کسی چیز کی طرف توجہ مبذول کرانی ہو تو اس کو پکارا جاتا ہے یا ایھا الذین آمنوا, کہ اے لوگوں سنو, غور کرو, توجہ کرو اس طرف, اس بات کی طرف سے تم کو بتا رہا ہوں. یا ایھا الذین آمنوا, اے وہ لوگ جو ایمان لا چکے ہو یا ایمان والے ہو, کیا کرو, اتقوا اللہ, اللہ تبارک و تعالیٰ سے ڈرو, اللہ تبارک و تعالیٰ سے ڈرو. اور اس کے بعد یہ ارشاد فرماتا ہے وابتغوا الیہ الوسیلہ, اور اس کی طرف پہنچنے کے لیے کوئی وسیلہ ڈھونڈو, کوئی وسیلہ چاہو, کوئی وسیلہ تلاش کرو, وسیلے کی تمنا کرو, وسیلہ تلاش کرو. اس کے آگے ارشاد ہوتا ہے وَجَاهِدُوا فِي سَبِيلِهِ لَعَلَّكُمْ تُفْلِحُونَ, اور اس کی راہ میں جہاد کرو, کسی بھی طرح جہاد کرو, ہاتھ سے, تلوار سے, لفظ سے جہاد کرو, اس کی راہ میں جہاد کرو, لَعَلَّكُمْ تُفْلِحُونَ, تاکہ تم جو ہے فلاح پا جاؤ, تاکہ تم فلاح پا جاؤ. اب یہاں پر ایک دو لفظ ایسے ہیں جس کے اوپر جو ہے بات کرنا, تفصیل کرنا ضروری ہے. ایک تو یہ اللہ تبارک کا ارشاد فرماتا ہے یا ایھا الذین آمنوا وابتغوا الیہ الوسیلہ, یہاں صرف اور صرف ایمان والوں سے خطاب ہو رہا ہے. ان سے خطاب ہو رہا ہے, ایمان والوں سے خطاب ہو رہا ہے, جو حقیقت میں دل سے ایمان لا چکے ہیں, زبان سے تصدیق کر چکے ہیں, انہی سے خطاب ہو رہا ہے. یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ, اللہ سے ڈرو اور اس کی طرف پہنچنے کے لیے کوئی وسیلہ تلاش کرو. کس سے خطاب ہو رہا ہے؟ صرف اور صرف ایمان والوں سے خطاب ہو رہا ہے. جو بے ایمان ہے ان سے نہیں کہا جا رہا کہ وسیلہ تلاش کرو, اس لیے کہ وسیلہ تلاش ہی نہیں کرنا چاہتے, وسیلہ ان کو نہیں بتایا جا رہا. لیکن اس سے پہلے جو لفظ ہے وہ ہے اتقوا اللہ, کہ تقوی اختیار کرو. تقوی کا مفہوم کیا ہے, مطلب کیا ہے؟ سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ سے پوچھتے ہیں, آپ تقوی کا بہترین جو ہے ڈیفینیشن بتاتے ہیں, اس کا صحیح مفہوم بتاتے ہیں کہ تقوی کا مطلب کیا ہے. ارشاد فرماتے ہیں کہ تقوی کا مطلب یوں ہے, اس کی مثال یوں سمجھو کہ آپ نے ایک خوبصورت لباس پہنا ہوا ہے, ڈھیلا ڈھالا خوبصورت لباس پہنا ہوا ہے, جیسے عرب ممالک کے لوگ پہنتے ہیں ڈھیلا ڈھالا کرتا جبا پہنتے ہیں, اس کے اوپر ایک سمجھو ایک ٹوپ پہن لیتے ہیں, وہ ڈھیلا ڈھالا خوبصورت کا پہنا ہوا ہے, اور آپ ایک تنگ گلی سے گزر رہے ہیں, بہت ہی تنگ جگہ سے گزر رہے ہیں جس کے آس پاس خاردار جھاڑیاں ہیں. کیا ہے؟ آس پاس خاردار جھاڑیاں ہیں, ہر کسی کے اندر کانٹے لگے ہوئے ہیں. تو آپ اس تنگ جگہ سے گزر رہے ہو تو آپ کی یہ کوشش ہونی چاہیے کہ کوئی بھی خاردار درخت کا ایک بھی کانٹا یا ایک بھی خار جو ہے آپ کے نہ جسم پہ نہ آپ کے اس کپڑے پہ لگے, تاکہ جب آپ پار ہو جائے تو آپ کا جسم اور آپ کے کپڑے بالکل صحیح سلامت ہو, بالکل صحیح سلامت ہو. تو وہ خاردار درخت یا اس کی جو خار ہے یا اس کی جو کانٹے ہیں وہ کیا ہیں؟ وہ کہتے ہیں گناہوں کے خار ہیں, گناہوں کے کانٹے, اور جو اللہ نے احکام بتائے ہیں ان سے غفلت کے کانٹے, ان سے غفلت کے کانٹے. معلوم یہ ہوا کہ تقوی کے مطلب دو چیزیں ہیں, ایک تو یہ کہ گناہوں سے پرہیز کیا جائے, اس سے گناہوں سے پرہیز کیا جائے, اور جو اللہ تبارک و تعالیٰ نے تم پر حکم نازل فرمایا ہے اس سے غفلت نہ کی جائے, اس سے غفلت نہ کی جائے. تو جس حکم کو اللہ تبارک و تعالیٰ نے آپ سے فرض کیا ہے یا واجب کیا ہے اس کو چھوڑ دینا, اس کو ترک کر دینا, کیونکہ یہ بھی گناہ ہے, اس لیے اس سے بھی بچنا, غفلت سے بچنا, اور ساتھ ہی ساتھ جس چیز سے اللہ تبارک و تعالیٰ نے منع فرمایا ہے اس چیز سے بچنا, ان سب کا جملہ جو ہے اس کو کہتے ہیں تقویٰ. کیا کہتے ہیں؟ تقویٰ. اور تقویٰ کی سب سے اونچی چوٹی یہ ہے کہ کفر اور شرک کو چھوڑ دینا, تقوی کی सबसे ऊंची चोटी है कुफ्र या शिर्क को छोड़ देना। लेकिन चूंकि यहाँ पे तो इरशाद पहले भी हो रहा है कि या अय्युहल्लज़ीना आमनू यानी सिर्फ और सिर्फ ईमान वालों से खिताब है, तो मालूम ये हुआ कि यहाँ पर तक़वे का मतलब है कि जिस चीज को तुम पर फर्ज किया गया है उस फर्ज को अदा कर दो, जिस चीज को तुम पर वाजिब कर दिया गया है उस वाजिब को अदा करो, जो चीज वाले सूरत मौकदा है या जो चीज मुबाह है उसको अपने वक्त पे अदा कर दो, और जिस चीज को मना किया गया है, हराम बताया गया है या मकरूह तहरीम बता गया है या सिर्फ मशकूक बता दिया गया है, उन सब चीजों से बच जाओ, उन सब चीजों से बच जाओ। कानूनी आवाज सूद खाने से बच जाओ, जिना करने से बच जाओ, झूठ बोलने से बच जाओ, किसी का माल गसब करने से बच जाओ, चोरी करने से बच जाओ, बदनिगाही से बच जाओ, झूठ बोलने से बच जाओ, फला फला चीजों से बच जाओ, जितने भी गुनाह के बड़े बड़े काम है उनसे बच जाओ। और अगर जो चीज तुम पर फर्ज है, नमाज है, रोजा है, ज़कात है, हज है और दूसरे जितने भी इबादत है, उन सबको अपने वक्त पर सही तौर पर अदा करो। इन सबका दुश्मन जो है ये है तक्वा। क्या है? तक्वा। और आगे जब तक्वे में सब कुछ आ गया, ईमान लाने की शर्त तो पहले ही बता दी गई और सब कुछ तकवे में आ गया, मालूम ये हुआ कि तकवा जो है इतना एक ब्रॉड डेफिनेशन है, इतना एक वसी मफहूम रखता है कि उसके अंदर तमाम इबादात और तमाम फराइज और तमाम वाजिबात और तमाम हराम से इस्तिनाब और तमाम गुनाहों से परहेजगारी इस एक लफ्ज में शामिल है। तो अगर आप नमाज पढ़ रहे हो, ज़कात दे रहे हो, हज कर रहे हो और दूसरे अच्छे काम कर रहे हो, मामा की खिदमत कर रहे हो तो गुनाहों से बच रहे हो, तो इसका मतलब है कि आप मुत्तकी हो गए। आप क्या हो गए? मुत्तकी हो गए। अब मैं आपसे पूछता हूं कि अल्लाह तबारक व तआला की यहां पहुंचने के लिए क्या कोई और भी तरीका है? कोई और भी तरीका है? कलमा पढ़ने के लिए तो उसने पहले फर्ज कर दिया, इसीलिए कह दिया कि ईमान वालों से मैं खिताब कर रहा हूं। उसके बाद कह दिया कि तकवा इख्तियार करो, मालूम ये हुआ नमाज भी पढ़ना है, हज भी करना है, ज़कात भी देना है और हराम चीजों से बचना भी है, तो ये सब चीजें क्या अल्लाह तबारक व तआला से करीब नहीं करती? नमाज क्या अल्लाह से करीब नहीं करती? रोजा क्या अल्लाह तबारक व तआला से करीब नहीं ले जाता? क्या हज अल्लाह तबारक व तआला के करीब नहीं ले जाता? जरूर का जरूर अल्लाह तबारक व तआला के पास हर वो शय जिससे आप नेकी कमाते हो और गुनाह से बचते हो, ये अल्लाह तबारक व तआला की तरफ आपको दर्जा दर्जा ऊंचा करती जाती है, आपको अल्लाह तबारक व तआला से मिलाती जाती है। हत्ता कि आप एक नेकी सोचते हो दिल में कि मुझे नमाज के लिए जाना है और आप नमाज के लिए रास्ता तय करके जुमे की नमाज के लिए हाजिर होते हो, तो हर कदम पे 10 गुनाह माफ हो जाते हैं। हर कदम के 10 गुना माफ हो जाते हैं, हर कदम पे 10 नेकियां लिखी जाती हैं, हर कदम पे 10 दर्जे बुलंद कर दिए जाते हैं। ये आम नमाज के लिए है। और जुमे की नमाज के लिए भी बताया गया कि हर कदम पे 300 बरस की नेकियां लिखी जाती हैं। तो क्या ये सब अल्लाह तबारक व तआला के करीब पहुंचाने वाली चीजें नहीं है? जरूर है। जितनी भी इबादत आप करेंगे, जितना भी आप तक्वा इख्तियार करेंगे, ये अल्लाह तबारक व तआला से आपको करीब देता जाएगा। तो क्या ये चीजें वसीला नहीं है? अल्लाह तबारक व तआला ये सब कहने के कह रहा है, तमाम इस्लाम के अहकाम एक ही जुमले में उसे इशारा फरमा दिए कि अल्लाह से डरो, तकवा इख्तियार करो। तो उसके बाद भी उसने ये क्यों इशारा फरमा दिया? वब्तगू इलैहिल वसीला, वब्तगू इलैहिल वसीला। नमाज, रोजा, हज, ज़कात ये सब कुछ अल्लाह के नजदीक हमारे लिए वसीला जरूर है, लेकिन वो सब तो लफ्ज तकवा में आ चुका, उसके बावजूद अल्लाह तबारक व तआला क्यों इशारा फरमाता है वब्तगू इलैहिल वसीला? फिर से मैं आपकी तवज्जो मबजूल कराता हूँ। एक हदीस शरीफ याद आती है, बुखारी शरीफ में है कि सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम इशारा फरमाते हैं कि बनी इसराइल के जमाने में 3 शख्स थे जो बारिश की वजह से किसी जगह पर जा रहे थे, तो बारिश की वजह से, तूफान की वजह से एक गुफा में, एक कहर में, एक खेत के अंदर उन्हें आपने सुरंग में एक पना ली और जब पना ली और तूफान खत्म होने वाला था, उससे पहले पहाड़ पर से एक बहुत बड़ा पत्थर जो है जमीन पर आया और वो सुरंग के दहाने पर आकर के बैठ गया, चिपक गया, सुरंग के दहाने पर आकर ठहर गया, यानी उसका दरवाजा बंद हो गया, उनको बाहर निकलने की कोई सूरत नहीं थी, उनको बाहर निकलने की कोई सूरत नहीं थी। तीनों ने मिल करके उस बड़े पत्थर को धक्का मारने की कोशिश की, लेकिन वो पत्थर जरा भर भी ना हिला, जरा भर भी ना हिला। तो तीनों ने यह सोचा कि हम जो कुछ भी अमल करते हैं, नमाज पढ़ते हैं, रोजा रखते हैं, ज़कात देते हैं, हज करते हैं, ये अल्लाह तबारक व तआला के यहाँ कबूल हुआ है या नहीं हुआ है ये अल्लाह ही बेहतर जानता है, लेकिन कोशिश ये करते हैं कि कोई एक ऐसा अमल अल्लाह तबारक व तआला की बारगाह में पेश करते हैं कि जो ऐसा यूनिक हो, ऐसा फरीद हो, ऐसा मुनफरिद हो कि जिसके बारे में हमें यकीन हो कि अल्लाह तबारक व तआला ने उसको कबूल कर लिया होगा, कबूल कर लिया होगा, तो उसका वसीला पेश करके हम अल्लाह से दुआ करते हैं, उसका वसीला पेश करके हम अल्लाह तबारक व तआला से दुआ करते हैं। तो बड़ी लंबी हदीस है, मुख्तसर बात करता हूं, टाइम ज्यादा नहीं मेरे पास। तो एक शख्स ने कहा कि या अल्लाह, मेरे माँ बाप बूढ़े थे और मेरे बच्चे छोटे थे और मेरी ये आदत थी कि मैं रात को अपनी बकरियों का दूध दूहने के बाद अपने माँ बाप को पहले पिलाता था और फिर बच्चों को पिलाता था, उसके बाद सोता था। तो एक दिन मुझसे देर हो गई, मेरे माँ बाप जो है दूध दूहने से पहले मेरे माँ बाप सो गए, लेकिन मैंने दूध निकाला बकरियों का और वो प्याला भर करके मैं अपने माँ बाप के सराहने सारी रात खड़ा रहा, सारी रात खड़ा रहा और मेरे बच्चे जो है मुझे पुकारते रहे, रोते रहे कि हमें भूख लगी है, लेकिन मैंने अपने बच्चों को वो प्याला देना पसंद नहीं किया और सुबह तक मैं इंतजार करता रहा। सुबह जब मेरे माँ बाप उठे, मैंने उनको दूध का प्याला पहले पिलाया, उसके बाद अपने बच्चों को दिया। अरे अल्लाह, मेरे माँ बाप ने मुझे दुआ दी थी, या अल्लाह अगर तुझे मेरे माँ बाप की दुआ कबूल हो गई है, तेरे नजदीक मेरे माँ बाप की दुआ कबूल हो गई, मेरा ये अमल कबूल हो गया है, तो उस अमल का वसीला मैं तेरे सामने अर्ज करता हूं, तू मुझे इस मुसीबत से निजात दे। वसीला पेश किया, जैसे ही उसने दुआ की तो पत्थर थोड़ा सा सिरक गया, पत्थर थोड़ा सा सिरक गया। दूसरे ने दुआ की, हे अल्लाह, मेरे पास एक दोस्त था जिसने मेरे पास कुछ कर्ज छोड़ के चला गया था, अमानत देकर के चला गया था और वो कई अरसे तक गायब रहा था, उसकी इस अमानत से मैंने कुछ कारोबार शुरू किया, कुछ बकरियां ली, थोड़ी सी बकरियां ली और कुछ अरसे बाद वो बकरियों का रेवड़, बेशुमार बकरियों का बन गया, बहुत बड़ा रेवड़ बन गया। वो शख्स कई सालों बाद जब मेरे पास आया तो मैं उसने मुझसे इतनी अमानत मांगी, तो मैंने कहा हाँ मेरे दोस्त, तेरी अमानत मेरे पास है। लेकिन जब उसने मैंने उसको पूरी एक वादी भरी हुई बकरियों की दिखाई कि ये सब कुछ तेरा है, उसे यकीन नहीं आ रहा था, लेकिन अल्लाह तबारक तआला मैंने सारा का सारा उसको दे दिया, मुझे अगर ये मेरा अमल कबूल हो चुका हो, पसंद आ गया हो, तो मैं उस अमल के वास्ते से, उसके वसीले से दुआ करता हूँ, हमें इस मुसीबत से निजात अता फरमा। तो वो पत्थर थोड़ा सा और सिरक गया, पत्थर थोड़ा सा और सिरक गया। उसके बाद तीसरे, लेकिन तीनों आदमी बाहर न जा सकते थे, इसी जगह नहीं, तीसरे ने दुआ की, हे अल्लाह, मुझे अपनी चचाजात बहन बहुत पसंद थी, मैंने उसके साथ जिना का इरादा किया, जिना का मौका आ गया तो उसने मुझसे कहा अल्लाह से डरो, उससे मुझसे कहा अल्लाह से डरो, तो मुझे तेरा खौफ तारी हो गया, मुझ पर तेरा खौफ तारी हो गया और सिर्फ तेरे खौफ की वजह से और तुझे राजी करने की वजह से मैंने वो जो सुनहरी मौका था जिना करने का उसको छोड़ दिया और उसने चचाजात बहन को मैंने जाने दिया, उसकी मजबूरी के बावजूद उसको जाने दिया। अरे अल्लाह, अगर मुझे तेरा मेरा अगर ये अमल तुझे पसंद आ गया हो तो इस अमल के वसीले से मैं उससे दुआ करता हूँ कि तू मुझे और मेरे दोस्तों को इस मुसीबत से निजात अता। उसकी दुआ खत्म ही ना हुई थी कि वो पत्थर पूरा का पूरा सिरक गया, पूरा का पूरा सिरक गया। अब मालूम ये हुआ कि आमाल भी वसीला जरूर है, लेकिन ये तमाम आमाल, ईमान लाना भी ये अमल है, ये तमाम आमाल जो है तकवे में शामिल है। इसमें शामिल है, तकवे में शामिल है। मैं ये नहीं कहता कि आमाल जो है वसीला नहीं बन सकते, आमाल जरूर वसीला बन सकते हैं, लेकिन मैं आपसे पूछता हूं, आप में से कोई एक ऐसा शख्स है कि जो खड़े होकर के कह दे कि मेरा एक अमल ऐसा है कि जिसको मैं गारंटी के साथ कह सकता हूं, वसूख के साथ कह सकता हूं कि अल्लाह तबारक व तआला ने उसको कबूल फरमा लिया। कोई एक शख्स उसके खड़े होकर के हाथ उठा के बता दे कि मेरा अमल जो है वो जरूर जरूर कबूल हो गया। वैसे हमें अकीदा ये रखना चाहिए, अल्लाह तबारक व तआला से हुस्ने ज़न रखना चाहिए, उससे अच्छी उम्मीद रखनी चाहिए कि अल्लाह, हमारी नमाजें टूटी फूटी जैसी भी हैं, हमारी इबादत जैसी भी है, हमारे आमाल भले ही कैसे भी हो, टूटे फूटे हो, अच्छी नीयत से न भी किए गए हो, टूटी फूटी नीयत के साथ किए गए हो, मुकम्मल भी ना किए गए हो, तब भी उम्मीद यह है कि अल्लाह तबारक व तआला हमारे तमाम नेकियों को कबूल फरमाता है। उम्मीद यही रखनी चाहिए, बल्कि हज की रात में तो ये रखना चाहिए, यकीन रखना चाहिए कि जरूर ब जरूर हमारा हज कबूल हो चुका है। लेकिन मैं आपसे पूछता हूं, क्या उसके बाद हमने कुछ गड़बड़ नहीं की होगी? कोई नेकी की उसके बाद कोई गुनाह कर लिया, कोई नेकी की उसके बाद कोई खराब काम कर लिया, तो कोई ऐसा शख्स खड़े होकर कह दे कि मेरी तमाम जो नेकी एक ऐसी नेकी है जिसका मैं यकीन रखता हूं कि कयामत तक वो अल्लाह के नजदीक मकबूल है, कोई खड़े होकर कह सकता है? नहीं कह सकता। लेकिन मैं आपको एक अमल बताता हूं कि जरूर जरूर कबूल है, जरूर जरूर कबूल है। अल्लाह तबारक व तआला इरशाद फरमाता है कुरान पाक में, वलव अन्नहुम ज़लमू अन्फुसहुम जाऊक फस्तग़फिरुल्लाह वस्तग़फर लहुम रसूल लवजतुल्लाह तव्वाबर रहीम। तो ऐसा क्यों ना हो ऐ महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम कि ये जो गुनहगार हैं जिन्होंने अपनी जानों पे जुल्म कर लिया कि यूं करते कि आपकी बारगाह अक़दस में हाजिरी देते, आपकी बारगाह अक़दस में हाजिरी देते और उसके बाद अल्लाह तबारक व तआला से तौबा करते, इस्तिग़फार करते, अपने गुनाहों की माफी चाहते। ऐसा क्यों ना हो कि ऐसा करें और उसके बाद ऐ महबूब आप भी उनकी तरफ से इस्तिग़फार करें, उनकी मग़फ़िरत मुझसे जाने। अल्लाह तबारक व तआला की बारगाह में रसूल भी जो है उन गुनहगारों के लिए मग़फ़िरत चाहें। तो अगर ये अमल गुनहगार करेंगे सरकार की बारगाह में जा करके सच्ची तौबा करेंगे अल्लाह तबारक व तआला से, और रसूल भी अगर उनकी तरफ से जो इस्तिग़फार कर देंगे अल्लाह तबारक व तआला की बारगाह में सिफारिश कर देंगे कि या अल्लाह इनको माफ कर दे, तो ये अमल ऐसा कबूल होगा कि उसके लिए अल्लाह तबारक व तआला गवाही देगी लवजदुल्लाह तव्वाबर रहीमा, तो यकीनन वो अल्लाह तबारक व तआला को पा लेंगे, ऐसा पाएंगे कि वो बहुत ज्यादा गुनाहों को माफ करने वाला, तौबा को कबूल फरमाने वाला, बहुत ज्यादा रहम फरमाने वाला पाएंगे। मालूम ये हुआ कि आपका अमल तो ये था कि आप हुजूर की बारगाह में हाजिर होते और सच्चे दिल से अल्लाह तबारक व तआला से दुआ करते, इससे ज्यादा अल्लाह को क्या पसंद है? आप यहाँ बैठकर कभी दुआ करें, किसी भी जगह कर रहे आप तौबा करें, अल्लाह तबारक व तआला को बंदे की तौबा बहुत पसंद है, बहुत ज्यादा पसंद है। वो किसी की तौबा रद्द नहीं फरमाता, मरते दम तक रद्द नहीं फरमाता। लेकिन इरशाद ये फरमाता है कि अगर मोहर चाहिए, कबूलियत की मोहर चाहिए, तो वहां जाकर के तौबा करो और रसूल ने अगर तुम्हारे लिए इस्तिग़फार कर लिया तो मोहर जरूर जरूर बर जरूर लग जाएगी, जरूर बर जरूर मोहर लग जाएगी, कबूलियत की मोहर लग जाएगी। मालूम ये हुआ कि हमारे आमाल कैसे भी हो, कितने भी खूबसूरत नजर आए, कितने भी अच्छे आमाल नजर आए, अगर हुजूर का वसीला साथ है तो जरूर बर जरूर कबूल है, जरूर जरूर कबूल है। वसीला जो है अल्लाह तबारक व तआला ने हर अमल को वसीला जरूर बनाया है, लेकिन मकबूलियत जब होगी जब अल्लाह का कोई मकबूल बंदा उसके साथ साथ उसकी मोहर लगा दे। अल्लाह तबारक व तआला हम सबको सरकार जो आलम सल्लल्लाहु अलैहि वसल्लम और सरकार के पैरोकार जो है उनको वसीला बनाने की तौफीक अता फरमाए। तो वसीले के बारे में कोई बहस होती रहती है, बहुत ही आसान सा मैंने आपके सामने अर्ज किया जो कुछ मुझे पता था। तो हम औलिया अल्लाह को वसीला क्यों मानते हैं और हमारे आका नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वसीला क्यों मानते हैं, ये बात तो आपको समझ में आ गई होगी। बल्कि आपको आपने अक्सर देखा होगा कि जो लोग वसीले को मानते नहीं है वो भी मस्जिद में जब जाते हैं तो इमाम साहब से कहते हैं मेरे लिए दुआ कर, मेरे लिए दुआ करना। ये वही लोग हैं जो कहते हैं कि अल्लाह तबारक व तआला तो शहर रग से भी ज्यादा करीब है, जरूर जरूर करीब है, अल्लाह तबारक व तआला सबकी दुआ सुनता है, अल्लाह तबारक व तआला तो अंधेरे में चलने वाली पत्थर के नीचे चूटी जो चलती है उसकी भी दुआ सुनता है। ये वही लोग हैं जब वो मुसीबत में आते हैं तो अपनी मस्जिद के इमाम साहब को क्या हर सफेद गाड़ी वाले को पकड़ पकड़ के कहते हैं मेरे लिए दुआ करना। भाई ये वसीला नहीं तलाश करे तो और क्या करेंगे तुम? ये वसीला तलाश नहीं कर रहे तो और क्या कर रहे हो तुम? मालूम ये हुआ कि जब खुतबे पड़ती है तो वसीला तलाश करते हैं, जब सुन्नी कहते हैं तो उनके माजल्ला शिरक का फतवा लगाते हैं। अल्लाह तबारक व तआला ऐसी बेवकूफाना ऐसी बेवकूफाना अकलों से अल्लाह तबारक व तआला बचा के रखे। तो उसी पर अल्लाह मुसल्लम वसल्लम और अल्लाह तबारक व तआला के इरशाद है कुरान पाक में, यूं इरशाद फरमाता है वत्तखिरू मिन मकामी इब्राहीम मुसल्ला, वत्तखिरू मिन मकामी इब्राहीम मुसल्ला, के ए हाजियो ए इस दरबार अजीमा की जियारत के लिए आने वालों حج کے لیے آنے والوں، عمرہ کے لیے آنے والوں اور طواف کرنے والوں، جب آپ یہ طواف مکمل کر چکو، میرے گھر کا طواف، اللہ کے گھر کا طواف، میرے گھر کا طواف تم کر چکو، تو پھر کیا کرو؟ دو رکعت نفل نماز پڑھنی ہے، لیکن کہاں؟ وَاتَّخِذُوا مِن مَقَامِ ابراہیم مُصَلًّى، تو جس جگہ پر ابراہیم علیہ السلام کے قدموں کے نشان ہیں اس جگہ کو اپنی نماز کی جگہ بنا لو، اس جگہ کو اپنی نماز کی جگہ بنا لو۔ سید عمر فاروق رضی اللہ تعالیٰ عنہ کے بارے میں ہے، آپ کو اللہ تبارک و تعالیٰ نے آپ کی زبان پر حق جاری فرمایا، آپ کے دل پر بھی حق جاری فرمایا، آپ نے سرکار دو عالم صلی اللہ تعالیٰ وسلم سے جو عرض کی، یا رسول اللہ، ہم کعبہ معظمہ کے آس پاس کہیں بھی نماز پڑھ لیتے ہیں، میرا بھی یہ چاہتا ہے کہ امام کا مصلی وہاں ہو جہاں پہ سیدنا ابراہیم علیہ السلام کے قدموں کے نشان ہیں، امام اپنا سر وہاں ٹیکے جہاں پر ابراہیم علیہ السلام کے قدموں کے نشان ہیں، پتھر ہے وہ۔ تو حضور نبی کریم صلی اللہ تعالی وسلم نے اسی وقت جواب ارشاد نہیں فرمایا، لیکن اللہ تبارک و تعالیٰ کو یہ بات اتنی پسند آئی کہ حکم نازل فرما دیا قرآن میں، واتخذوا من مقام ابراہیم مصلی، کہ وہاں پر جب بھی نماز با جماعت ہو تو حضور نبی کریم صلی اللہ تعالی وسلم یا جو بھی اس کے فون کے بعد نماز پڑھائے گا اسی جگہ پر مصلی بچھائے گا جہاں پر ابراہیم علیہ السلام کے قدموں کے نشان موجود ہیں، اور جب کبھی بھی کوئی طواف کرے گا تو طواف کے بعد دو رکعت نماز پڑھنی ہے، وہ بھی کوشش یہ کرے گا کہ جتنا قریب ہو سکے ابراہیم علیہ السلام کے قدموں کے نشانوں کے پاس کھڑے تو اتنا ہی اس کو زیادہ ثواب ملے گا۔ نماز اللہ کے لیے پڑھ رہا ہے، حرم شریف میں ہے، نیت اللہ کو راضی کرنا ہے، نیت یہ ہے کہ میرا طواف قبول ہو جائے، لیکن اس مقام کو کیوں ڈھونڈتا ہے؟ اس مقام کو کیوں ڈھونڈتا ہے؟ معلوم یہ ہوا کہ قدموں کے اندر کچھ ہے، سیدنا ابراہیم علیہ السلام کے قدموں کی برکت اتنی زیادہ ہے کہ اگر وہاں تم ماتھا ٹیکو گے تو اس کے وسیلے سے تمہاری نماز ذرا زیادہ جلدی قبول ہوگی، تمہاری نماز اور بھی زیادہ قبول ہوگی۔ کیوں؟ اس لیے کہ ایک نیک بندہ وہاں کھڑا رہا ہے اور اس نے کعبہ معظمہ کو بنایا ہے۔ جب کعبہ معظمہ کو بنانا تھا تو اس وقت جو ہے اس طرح کی کرینیں وغیرہ نہیں ہوتی تھی، ہوئسٹ نہیں ہوتے تھے جس کا انسان جو کھڑے رہ کر کے پتھر پہ پتھر ڈالتا رہے، تو اللہ تبارک و تعالیٰ نے جنت سے ایک پتھر بھیجا، مختلف روایت میں ایک فرشتہ تھا اس کو پتھر بنا دیا، یا ایک پتھر کو جنت سے بھیجا، اور ابراہیم علیہ السلام کو حکم ہوا کہ اس پتھر پہ آپ کھڑے ہو جائیے، اور جہاں جہاں آپ کو کعبے کی تعمیر کرنے کے لیے پتھر ڈالنے ہوں گے، جتنا اونچا آپ کو جانا ہوگا، تو آپ دل میں خواہش کریں گے پتھر آپ کی جو ہے تعمیر کرتا، آپ دل میں خواہش کریں گے کہ اوپر جانا ہے پتھر اوپر جائے گا، آپ دل میں خواہش کریں گے نیچے اترنا ہے پتھر نیچے اتر جائے گا۔ تو معلوم یہ ہوا کہ پتھر نے بھی جو ہے اپنی خواہشوں کو ابراہیم علیہ السلام کی خواہش کے ساتھ منسلک کر لیا، منسلک کر لیا تھا کہ اے میرے آقا جو آپ چاہیں گے میں کروں گا، جو آپ خواہش کریں گے وہ میں کروں گا۔ بڑی لذیذ تفصیل ہو جائے گی، زیادہ بات نہیں کر سکتا ٹائم نہیں، کہ جو آپ خواہش کریں گے وہ میں کروں گا، آپ اونچا چڑھنا چاہیں گے میں بھی اونچا جاؤں گا، آپ نیچے آنا چاہیں گے میں بھی نیچے آؤں گا، لیکن آپ کے قدموں کو اپنے سے جدا نہیں کروں گا، اپنے سے جدا نہیں کروں گا۔ تو وہ قدم جو ہے سیدنا ابراہیم علیہ السلام کے آج بھی اس پتھر پہ نشانی کے طور پہ موجود ہے، وہ پتھر جو ہے نرم ہو گیا، پیار سے اس نے اپنے آپ کو نرم کر لیا کہ اس عظیم الشان اللہ کے بندے کو میرے سینے پر اگر قدم رکھنے کو جگہ مل جاتی ہے تو میں ان کو پتھر کی طرح سخت کیوں رکھوں، میں اپنے آپ کو نرم کیوں نہ کر لوں، ان کے قدموں کے نشانوں کو میں ہمیشہ کے لیے قیامت تک اپنے اندر کیوں نہ سمجھوں، اپنے اندر کیوں نہ سمولوں۔ اگر آپ سمجھ رہے ہوں گے میں کیا کہنا چاہتا ہوں، تو کوشش یہ کریں کہ اگر آپ کا مرشد کامل ہے، اگر آپ کا کوئی مرشد کامل ہے تو اس کے قدموں کو بھی اپنے سینوں پہ رکھے رہیے، اپنے سینے پر اس کو رکھے رہیے۔ سرکار اعلی حضرت عظیم البرکت شاہ احمد رضا خان فاضل بریلوی رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں، دل کرو ٹھنڈا میرا وہ کفے پا چاند سا، دل کرو ٹھنڈا میرا وہ کفے پا چاند سا، سینے پہ رکھ دو ذرا تم پہ کروڑوں درود، دل کرو ٹھنڈا میرا وہ کفے پا چاند سا، سینے پہ رکھ دو ذرا تم پہ کروڑوں درود. تو یہ سینے پہ رکھنے والے جو ہوتے ہیں اپنے آقا کے قدم, ان کو کیا ملتا ہے, ان کو کیا ملتا ہے؟ سیدنا غوث اعظم دستگی رضی اللہ تعالیٰ عنہ کے بارے میں مشہور ہے, آپ تو حضور کی اولاد میں سے ہیں کہ تیری نسل پاک میں ہے بچہ بچہ نور کا, تو ہے عین نور, تیرا سب گھرانہ نور کا. آپ کی ہر نسل میں, آپ کی نسل میں ہر بچہ جو ہے ہمارے لیے عظیم ہے. لیکن سیدنا غوث پاک کی شان اتنی بڑی کیوں ہے, اتنی بڑی کیوں ہے؟ ارشاد ہوتا ہے, بتایا جاتا ہے کہ جب سیدنا حضور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم معراج پہ تشریف لے جا رہے تھے, معراج پہ جانا تھا, جبریل علیہ السلام براق کو لے کر آئے, تو براق پر جب چڑھنا تھا, براق پر جب چڑھنا تھا تو آپ نے دیکھا ہوگا کہ اکثر جو ہے جب گھوڑا اونچا ہوتا ہے تو سائی جو ہوتا ہے اپنے سوار کو اوپر کرنے کے لیے اپنے ہاتھ دے دیتا ہے کہ آپ کا پیر جو ہے میرے ہاتھ پہ رکھیے اور پھر گھوڑے کی جو جگہ پیر میں ڈالنے کی اس میں ڈالیے, پھر گھوڑے کے اوپر سوار ہو جائیے. تو کہتے ہیں کہ جب نبی کریم صلی اللہ تعالی وسلم کے پاس براق کو لایا گیا تو آپ نبی کریم صلی اللہ تعالی وسلم جب براق پہ چڑھنے والے تھے تو سیدنا غوث پاک کی روح وہاں پر تشریف لے آئی. سیدنا غوث اعظم رضی اللہ تعالی عنہ کی تشریف, روح تشریف لے آئی اور جھک گئی اور صرف ہاتھ آگے نہیں کیا, اپنی پیٹھ کو آگے کیا کہ یا رسول اللہ آپ کا قدم میری پیٹھ پہ رکھیے, آپ کا قدم میری پیٹھ پہ رکھیے. میری پیٹھ پہ رکھنے کے بعد آپ براق پہ سوار ہوئی. تو سرکار کا جس پہ قدم لگ گیا ہو اس کا کیا کہنا, ابراہیم علیہ السلام کا قدم جس پہ لگ گیا اس کا طواف لوگ کرتے ہیں, اس کے پاس جا کر کے لوگ اس کی نماز پڑھتے ہیں اور اس کی جو ہے عظمت جو ہے قرآن میں وارد ہو گئی. تو جس پر حضور نے اپنا قدم رکھ دیا اس کا کیا کہنا, اس کو غوث اعظم کہتے ہیں, اس کو غوث اعظم کہتے ہیں. اور یہ کرامت اللہ تبارک و تعالیٰ نے ایسی عطا فرمائی غوث اعظم کو کہ آپ نے حضور کا قدم اپنے کانوں پہ رکھا, اپنی گردن پہ رکھا. آپ نے خود ارشاد فرمایا ممبر پہ بیٹھ کر کے, آج ہی قدمی علی رقبت کل ولی اللہ, کہ میرا یہ قدم ہر دنیا کے ہر ولی کی گردن کے اوپر ہے, کہ سرکار کا قدم میرے کانوں پر ہے اور میرا قدم جو ہے دنیا کے تمام اولیاء اللہ کے گردنوں پر ہے. یہ کرامت اللہ تبارک و تعالیٰ نے سیدنا شیخ غوث اعظم دستگیر رضی اللہ تعالیٰ عنہ کو عطا فرمائی. کیوں؟ کیونکہ وہاں پر ادب تھا, وہاں پر وسیلہ تلاش کیا تھا, وہاں پر یہ نہیں دیکھا تھا کہ میں نماز پڑھ لوں گا تو اللہ مجھے قبول فرما لے گا, یہ دیکھا تھا کہ اگر میں سرکار کے قدم اپنے کانوں میں رکھ لوں گا تو اللہ مجھے اوپر پہنچا لے گا, اللہ تبارک و تعالیٰ مجھے اتنا اونچا پہنچائے گا کہ تمام اولیاء اللہ کی گردنیں میرے پیروں کے نیچے ہوگی, میرے قدموں کے نیچے ہوگی. اسی کو سیدنا حضور مفتی اعظم ہند رضی اللہ تعالیٰ عنہ ارشاد فرماتے ہیں, یہ دل ہے, یہ جگر ہے, یہ آنکھیں, یہ سر ہے. یہ دل ہے, یہ جگر ہے, یہ آنکھیں, یہ سر ہے, جہاں چاہو رکھو قدم غوث اعظم, جہاں چاہو رکھو قدم غوث اعظم. اور اولیاء اللہ کے سلطان سیدنا شیخ خواجہ غنی نواز رضی اللہ تعالیٰ عنہ آپ جو ہے فرماتے ہیں کہ میں خراسان کے پہاڑوں میں گھوم رہا تھا, عبادت میں مشغول تھا, نمازیں پڑھ رہا تھا, ذکر الہی کر رہا تھا, ہر چیز کر رہا تھا جو اللہ کو مقبول ہو جائے, اللہ کو راضی کرنے کی کوشش کر رہا تھا. جب سیدنا غوث اعظم رضی اللہ تعالیٰ عنہ نے یہ اعلان فرمایا کہ ہاں یہی قدمی اعلیٰ رقبت کل ولی اللہ, تو مجھے یہ آواز خراسان کے پہاڑوں میں سنائی دی اور وہاں پر میں نے یہ عرض کیا, یا غوث اعظم آپ کا یہ قدم میری آنکھ, میرے صرف کاندھوں پہ نہیں, میرے صرف گردن پہ نہیں, میری آنکھوں پر بھی ہو, میرے سر پر بھی, میری آنکھوں پر بھی ہو, میرے سر پر بھی ہو. تو جس نے جتنا زیادہ ادب دکھایا اس کو اتنا زیادہ مرتبہ ملا, اس کو اتنا زیادہ مرتبہ ملا. اللہ تبارک و تعالی ہمیں اولیاء اللہ کا ساتھ نصیب فرمائے, ان کو اپنا وسیلہ بنانے کی توفیق عطا فرمائے اور ہمارے دلوں کو اس پتھر کی طرح بنا دے جس نے ابراہیم علیہ السلام کی قدموں کو اپنے اندر سمو لیا. اللہ تبارک و تعالی ہمارے شیوخ کو لمبی عمر عطا فرمائے اور ان کی بتائے ہوئے راستے پہ چلنے کی توفیق عطا فرمائے اور سیدنا غوث اعظم رضی اللہ تعالی عنہ کے سچا مرید بننے کی توفیق عطا فرمائے. ہم علیہ اندر بلا ہوں کیا بات, کیا بات,
سبحان اللہ, کرتے ہیں اور کعبہ کرتا ہے سواب میں والا تیرا, سبحان اللہ. اتنا بہت اعظم بہت سستا کرے گا فرمائی کا سوال, وہ زمین کو بھی بولتے اور آسمانوں کو بھی بولتے, جو کہنا افضل سادہ چیزہ بہت سستا کرے گا فرمائی والا کر دیتا ہوں.